क्या ही भला है खुदावंद का शुक्र करना और उसके नाम की मदा सराय करना, क्योंकि वो ही इज्जत ताजीम प्रस्तश बुजुर्गी वदियाई और अकीदत के लायक है। आए हम अपने जिंदा खुदावंद खुदा के हजूर झुकें और अपने आप को तैयार करें, अपनी अपनी शख्सी हालत का जायजा लें, अपने आप को जांचें और किसी तरह का बोझ फिक्र खौफ या किसी तरह की कोई भी सोच है जो हमें इस बात की तरफ रागब करती है, परेशानी खौफ या किसी और तरफ, तो उन सारी चीजों को भूलते हुए अब वो वक्त है कि हम अपनी पूरी तवज्जो अपने मुनज्जी खुदावंद यीशु मसीह की तरफ लगाएं और उसके तहरीरी कलाम को सुनें जो हमें यीशु मसीह जो जिंदा कलाम है उसकी पहचान में बढ़ाएगा। इस बात को जहन में रखते हुए खुदावंद के हुजूर झुकेंगे। खुदा बाप, तेरे जिंदगी बख्श कलाम के लिए हम तेरा शुक्र करते हैं जो मौसर और हर्दोधारी तलवार से ज्यादा तेज है, जो हमारे दिलों को हमारे ख्यालों को खुदावंद और हमारे इरादों को जांचता है। तेरा शुक्र करते हैं कि तूने अपना कलाम दिया जो हमारी तरबियत और नसीहत और तालीम और इल्जाम और सलाह के लिए खुदावंद खुदा फायदा मंद है। तेरा शुक्र करते हैं खुदा बाप कि तूने ये हुक्म दिया है, ये इंतजाम किया है कि जब जब भी हम खुदावंद खुदा गुनाह में कमी कमजोरी में और खुदावंद खुदा जब नाकाम होते हैं तो तेरा ये इंतजाम है, तू अपने लोगों को बहाल करता है और तूने कहा है कि अब वो वक्त आता है कि सच्चे प्रस्तार बाप की प्रस्तश रूह और सच्चाई से करेंगे, क्योंकि खुदावंद तूने ये कहा कि तेरा बाप जो कि हमारा आसमानी बाप है ऐसे ही प्रस्ताव ढूंढता है। सो आज जो कुछ भी हम सीखें हमारे दिलों की आंखों को यानी कि अकलों को रोशन कर, और आज जो कुछ सीखें खुदावंद खुदा वो हम सब के लिए बरकत का बायस बने और खुदावंद उसके बायस जिंदगी गुजारने वाले बने। यीशु के नाम में ये दुआ मांगते हैं, आमीन। मेरे साथ निकालें लूका की अंजील उसका 19वां बाब उसकी 11वीं आयत से 27वीं आयत तक, जो तमसील जो भेतों से भरपूर है, उन मकाशफा से उन पोशीदा बातों से जो खुदावंद यीशु मसीह इस तमसील में बयान कर रहे हैं। और खुदावंद का शुक्र है कि रूह कुद्दस की रहनुमाई में हम इस पोशीदा बातों को सीख रहे हैं जो जरूरी है हमारी रूहानी तरक्की के लिए। सो 19वें बाप में से जो हम खुदावंद के कलाम में से सीख रहे हैं, हमने पिछले दिनों में देखा जैसा कि कल आपने सुना। सो इससे पहले कि हम सीखना शुरू करें, मैं चाहता हूं कि मेरे साथ इस हवाला को पढ़ें, जो कोई भी बहन भाई पढ़ सकता है, बाइबल मुकद्दस को निकाले और पढ़े। लूका 19वां बाप उसकी 12वीं आयत से हम पढ़ेंगे, 12वीं आयत से 20वीं आयत तक आज हम पढ़ेंगे। बस उसने कहा कि एक अमीर दूर दराज मुल्क को चला ताकि बादशाही हासिल करके फिर आए। उसने अपने नौकरों में से 10 को बुलाकर उन्हें 10 अशरफियां दी और उनसे कहा कि मेरे वापस आने तक लेन देन करना। लेकिन उसके शहर के आदमी उससे अदावत रखते थे और उसके पीछे एलचियों की जबानी कहला भेजा के हम नहीं चाहते कि ये हम पर बादशाही करे। जब वो बादशाही हासिल करके फिर आया तो ऐसा हुआ कि उन नौकरों को बुला भेजा जिनको रुपया दिया था ताकि मालूम करे कि उन्होंने लेन देन से क्या क्या कमाया। पहले ने हाजिर होकर कहा, ऐ खुदावंद, तेरी अशरफी से 10 अशरफियां पैदा हुई। उसने उससे कहा, ऐ अच्छे नौकर शाबाश, इसलिए कि तू नहाए थोड़े में दयानदार निकला, तू 10 शहरों पर इख्तियार रख। दूसरे ने आकर कहा, है खुदावन, तेरी अशरफी से 5 अशरफियां पैदा हुई। उसने उससे भी कहा, तू 5 शहरों का हाकम हो। तीसरे ने आकर कहा, है खुदावन, तेरी अशरफी ये है जिसको मैंने रुमाल में बांध कर रखा। जैसा कि हम सीख रहे हैं 13वीं आयत के दूसरे हिस्सा में से, कि जब हम इसे देखते हैं उसने अपने नौकरों में से 10 को बुलाकर उन्हें 10 अशरफियां दी। यहां पर हर कलीसियाई ईमानदार है जिनको एक जैसा मौका रूहुल कुद्दस की बरकत कलाम खुदा निजात पाने पर बख्शी जाने वाली 40 फजल की नहमतें और फिर हर एक को शख्सी तौर पर एक तोहफा दिया गया है जो कि मसीही जिंदगी गुजारने के लिए है, जिसमें पादरी साहब की खिदमत हो सकती है, जिसमें मुबशर की खिदमत हो सकती है, जिसमें हदिया शुक्रगुजारी देने का जो कि तोहफा हो सकता है, जिसमें मोल्लम की खिदमत हो सकती है, जिसमें नसीहत करने वाले की खिदमत हो सकती है। ये रूहुल कुद्दस का काम है कि हर एक ईमानदार पर जाहिर करना कि वो किस हिस्सा में इस काबिल है या वो किस तरह उस खिदमत को सरंजाम दे सकता है। सो हर एक को एक जैसा मौका एक जैसी बरकत मसीह यसू में हासिल है, हमने इस पर सीखा। और अगले हिस्सा में लिखा है उनसे कहा मेरे वापस आने तक। हमने देखा कि मेरे वापस आने तक से मुराद क्या है, यानी कि ये वो दिन है जब यसू मसीह कलीसिया को उठाने के लिए आएगा, जिसे रैप्चर कहा गया है, यानी कि कलीसिया को जमीन से आसमान पर ले जाना। और ये आसमान पर लेके जाने का जो के वक्त या जो के क्या है जिरिया या जिस हिस्सा से गुजरेंगे, ये पहले आसमान से दूसरे फिर तीसरे आसमान पर जो के खुदा की सुकूनत गाह है, जो के खुदा का तख्त जहां पर है, वहां पर ईमानदारों को लेकर जाया जाएगा। और क्या लिखा है, वापस आने तक लेन देन करना। आपने इसमें से बहुत कुछ सीखा है और उम्मीद है खुदा रूहुल कुद्दस वक्तन बा वक्तन उस सारी मालूमात को इल्म को आपकी रहनुमाई के लिए और दूसरों की हौसला अफजाई के लिए इस्तेमाल करता होगा। सो लेन देन से मुराद है हर एक मसीही ईमानदार को क्या दी गई है, जिम्मेदारी दी गई है इस जमीन पर रहते हुए उस जिम्मेदारी को उस खिदमत को उस काम को जो करना है उसे करने के लिए दिया गया है ताकि मसीह के आने तक उसे करते रहें। सो मेरे वापस आने तक ये वो तस्वीर है जब तमाम ईमानदार हम देखते हैं कि जब यसू मसीह कलीसिया को उठाएगा तो तीसरे आसमान पर जमा किए जाएंगे। और इसकी तस्वीर हम 15वीं आयत से 20वीं आयत तक देखते हैं, जहां पर हम ईमानदारों को देखते हैं कि 15वीं आयत में लिखा है जब वो बादशाही हासिल करके फिर आया। ये वो वक्त है जब यसू मसीह आसमान से जमीन पर आएगा और आसमान पर क्या होगा, तमाम ईमानदार जो मुर्दा हैं वो जिंदा किए जाएंगे और जो जिंदा होंगे वो सब मुर्दा और जिंदा ईमानदार हवा में उड़कर बादलों पर खुदावंद यसू मसीह का क्या करेंगे, इस्तकबाल करेंगे, उसके साथ क्या करेंगे, उसके हजूर झुकेंगे, उसकी परस्तश उसकी अकीदत करेंगे। और ये वो वक्त होगा जब ईमानदार पहली मर्तबा तमाम ईमानदार एक जगह इकट्ठे होकर खुदावंद यसू मसीह की अकीदत इबादत परस्तश करेंगे शुक्रगुजारी के नारों से और हमदो सना करेंगे। सो 15वीं आयत से 20वीं आयत तक ये तस्वीर है जो के आसमान की तस्वीर यसू मसीह इस तमसील में जाहर हम पर कर रहा है कि यसू मसीह जब कलीसिया को उठाएगा तो तीसरे आसमान पर अपने तख्त के सामने उनको अनामात दिए जाएंगे। सो मेरे साथ निकालें दूसरा करंथियों जो के हमारा हवाला है, जिसकी बुनियाद पर हम सीख रहे हैं कि मसीह की तख्ते अदालत के सामने। मेरे साथ निकालें दूसरा करंथियों 5 उसकी 10वीं आयत। जब हम यहां पर देखते हैं और बहुत से मसीही ईमानदारों के सोच में उनके दिलों में ये सवाल है कि हमें अजर की कोई जरूरत नहीं, हमें कुछ अनाम नहीं चाहिए, हमें कुछ बदला नहीं चाहिए। क्यों? वो इसलिए कहते हैं क्योंकि हम मसीही जिंदगी को गुजारना नहीं चाहते जिस तौर पर खुदावन चाहता है। बहुत से मसीही ईमानदार इसी बात में राजी हैं कि ہفتے میں ایک بار خدا کو خوش کر لیا، یہی ان کی مسیحی زندگی ہے، لیکن بائبل مقدس ایسی ہرگز ایسی تعلیم نہیں دیتی۔ مسیحی زندگی کا مطلب ہے ہر روز اس مقصد کو جو خداوند نے دیا ہے اس کے لیے کیا کرنا، زندگی گزارنا۔ سو ہم دیکھتے ہیں لوکا، جب ہم نے دیکھا کہ 15 آیت سے 20 آیت تک یسوع مسیح اپنی تخت عدالت کی تصویر ہم پر پیش کرتا ہے کہ تمام ایماندار اس کے سامنے حاضر کیے جائیں گے، اور یہاں پر ہم دیکھتے ہیں جب وہ بادشاہی حاصل کر کے آیا تو ایسا ہوا کہ ان نوکروں کو بلا بھیجا، یعنی کہ وہ نوکر جو کہ تمام ایماندار ہیں ان کو بلا بھیجا، اور جن کو روپیہ دیا تھا، یعنی کہ ان تمام کو جن کو ایک جیسی نعمت ایک جیسی برکت تھی، بلا بھیجا تاکہ معلوم کرے کہ انہوں نے کیا کا کمایا ہے، یعنی کہ ہر ایک ایماندار کا حساب کیا جائے گا، ہر ایک ایماندار کی کیا ہوگی، عدالت ہوگی۔ اور اسی بات کو پالوس رسول بیان کرتا ہے، سو میرے ساتھ دیکھیں دوسرا کرنتھیوں 5 اس کی 10 اور 10 آیت میں ہم دیکھتے ہیں پالوس رسول کہتا ہے کرنتھس کے ایمانداروں کو لکھتے ہوئے، اور آج یہ ہماری زندگی میں بھی اطلاق ہے، یعنی کہ ہم پر بھی یہ لاگو ہے، ہماری زندگی میں اس کا بڑا گہرا تعلق ہے ایماندار ہوتے ہوئے، کیونکہ ضرور ہے کہ مسیح کے تخت عدالت کے سامنے جا کر ہم سب کا، ہم سب سے مراد یعنی مسیح کا بدن، مسیح کی دلہن کلیسیا، ہر ایک ایماندار کا حال ظاہر کیا جائے گا، تاکہ ہر شخص اپنے ان کاموں کا بدلہ پائے جو اس نے بدن کے وسیلہ سے کیے ہوں، یعنی کہ جو کام اس نے بدنی زندگی میں زمینی زندگی میں کیے ہوں ان کاموں کا کیا پائے، بدلہ پائے، خواہ بھلے خواہ برے۔ اس سے پہلے کہ اس 10 آیت کی گہری سچائیوں پر ان بھیتوں پر سیکھیں، اس کے تعلق سے جیسے میں نے آپ کو کہا کہ ضرور ہے کہ مسیح کے تخت عدالت کے سامنے، تخت عدالت سے مراد یہ تیسرا آسمان ہے جو خدا کی حضوری سکونت گاہ، جہاں پر یسوع مسیح خدا باپ کے داہیں طرف بیٹھا ہوا ہے۔ ہم اس پر سیکھیں گے گہرے طور پر بائبل مقدس میں سے تیسرے آسمان کے بارے میں، دوسرے اور پہلے آسمان کے بارے میں، اور لیکن آج ہم سیکھ رہے ہیں کہ آسمان پر کیا دیے جائیں گے، اجر دیے جائیں گے، اور یہ عدالت صرف اور صرف مسیحی ایمانداروں کی ہی ہوگی، جس میں ایماندار اپنے کاموں کا بدلہ پائیں گے، اور یہ کام کیا ہوں گے، جو زندگی ہم نے مسیح پر زمین پر گزاری ہوگی مسیح کے لیے، مسیح کے لیے جو زندگی گزاری ہوگی اس کا بدلہ پائیں گے۔ اور جب ہم اس 10 کا تعلق دیکھتے ہیں تو 5 کی 1 سے جو بات شروع ہوتی ہے، اس لیے آپ کو ظاہر کرنا چاہتا ہوں تاکہ آپ پورے طور پر بھروسہ آپ کو حاصل ہو جائے، یقین ہو جائے کہ یہ تیسرے آسمان کی بات ہو رہی ہے۔ اور 5 کی 1 میں کیا لکھا ہے، ایمانداروں سے پالوس رسول بات کرتا ہے، کیونکہ ہم جانتے ہیں کہ جب ہمارا خیمہ کا گھر جو زمین پر ہے گرایا جائے گا، تو ہم خدا کی طرف سے آسمان پر ایک ایسی عمارت ملے گی جو ہاتھ کا بنا ہوا گھر نہیں بلکہ ابدی ہے۔ یہاں پر پالوس رسول ہم پر اور اس وقت کے ایمانداروں پر یہ ظاہر کرتا ہے کہ کیونکہ ہم جانتے ہیں، یعنی کہ ہماری امید ہمارا فہم اس بات پر ہے کہ جب ہمارا خیمہ کا گھر یعنی کہ بدن کا گھر یعنی کہ انسان کی جو روح کی سکونت گاہ ہے وہ انسانی بدن ہے، یہاں پر وہ بات کر رہا ہے کہ ہمارا خیمہ کا گھر یعنی کہ ہمارا انسانی بدن یعنی کہ جو زمین پر ہے گرایا جائے گا، یعنی کہ جب جو کوئی لوگ مسیح میں سو جائیں گے یا جو لوگ سو گئے ہیں کیا ہے، گرایا جائے گا، یعنی کہ ہم موت کا مزہ چکھیں گے، یعنی کہ موت کا مزار یعنی کہ موت کا سامنا کریں گے جو کہ ہر بنی نوع انسان کو کرنا ضرور ہے. گرایا جائے گا تو ہم خدا کی طرف سے آسمان پر ایک ایسی تو ہم کو خدا کی طرف سے آسمان پر ایک ایسی عمارت ملے گی جو ہاتھ کا بنا ہوا گھر نہیں بلکہ ابدی ہے. یہ وہ آسمان پر ابدی گھر ہے جو خدا کی سکونت گاہ ہے, جہاں پر خدا کے لوگ ایماندار کیا ہوں گے جمع کیے جائیں گے. جب آپ ان پہلی نو آیات کو پڑھتے ہیں تو پالوس رسول اسی بات کو کہتا ہے کہ ہم بدن سے جدا ہو کر کیا ہوں گے, خدا کے وطن میں شامل ہوں گے جہاں سے ہم آئے ہیں, اور یہ ہے ہمارا آسمانی گھر. یہ آسمانی گھر ہے جو کہ خدا کی سکونت گاہ, جہاں پر خدا تخت نشین ہیں, یہاں پر خداوند یسوع مسیح بیٹھا ہوا ہے. اور وہ اسی بات کو مد نظر رکھتے ہوئے کہتا ہے دسویں آیت میں, کیونکہ ضرور ہے, کہتا ہے کہ جب ہم بدن کے وطن سے جدا ہوں گے, جب ہم خداوند کی حضوری میں پہنچیں گے, جب ہم جلالی حالت میں ہوں گے, تو کہتا ہے کہ ضرور ہے ہم سب, کہتا ہے کہ ضرور ہے کہ مسیح کے تخت عدالت کے سامنے جا کر ہم سب کا حال ظاہر کیا جائے. ظاہر کیا جانے سے مراد کہ جو کچھ ہم نے زمین پر کیا ہے, جو زندگی جو ہر ایک دن مسیح یسوع میں ہمیں بخشا گیا ہے, وہ سب خداوند خدا کیا کرے گا, ظاہر کرے گا کہ ہم نے مسیحی ایماندار ہوتے ہوئے ان تمام نعمتوں کو, ان برکتوں کو, شاہی کاہن ہوتے ہوئے, شاہی ایلچی یعنی کہ اس کے نمائندے ہوتے ہوئے, روح القدس کی ان تمام نعمتوں برکتوں کو رکھتے ہوئے, قدرت کو رکھتے ہوئے کس طرح زندگی گزاری. اور کہتا ہے کہ حال ظاہر کیا جائے گا تاکہ ہر شخص یعنی کہ ہر ایماندار اپنے ان کاموں کا بدلہ پائے. بدلہ یعنی کہ جو کام ہم نے کیے ہوں گے. میں نے آپ کو سکھایا تھا کہ حق یا بدلہ میں اور بخشش میں فرق ہے. بخشش وہ جو کہ صرف دی جائے جس کے لیے ہم کام نہیں کرتے, لیکن حق یا بدلہ وہ جس کے لیے ہم کام کرتے ہیں. اور ایمانداروں کو ان کے کاموں کے موافق کیا دیا جائے گا, بدلہ دیا جائے گا جو کہ بدن کے وسیلہ سے کیے ہوں گے. یعنی کہ اس زمینی خاکی بدن کو جو کہ انسانی فانی بدن ہم رکھتے ہیں, اس میں جو کیے ہوں گے ان کا بدلہ ہمیں دیا جائے گا. اور بدلہ کیا ہے, ان کا انعام دیا جائے گا, اس کا اجر, اس کا صلہ دیا جائے گا. اور یہ کب ہوگا, خدا کے مسیح یسوع کے تخت عدالت کے سامنے. میرے ساتھ ایک حوالہ دیکھیں, پالوس رسول یہی بات رومیوں کے خط میں لکھتے ہوئے رومیوں کے ایمانداروں کو بھی کہتا ہے. رومیوں 14 باب اس کی 10 آیت کو میرے ساتھ نکالیں. یہاں پر پالوس رسول بات کر رہا ہے مسیح کی تخت عدالت کے سامنے دو قسم کے مسیحی ایماندار کھڑے ہوں گے. اور یاد رکھے, ہر ایک مسیحی ایماندار اس اجر کو, اس انعام کو حاصل نہیں کرے گا, اور یہ صرف اور صرف ان کی قابلیت, ان کی لیاقت اور کس طرح انہوں نے روح القدس کی نعمتوں اور مسیح کی ان تمام میراث کی جو قدرت اور برکت انہیں حاصل ہے, مالک ہوتے ہوئے کس طرح ان کو استعمال کیا, اس بنیاد پر انہیں انعامات دیے جائیں گے. آپ کو جو نعمتیں برکتیں حاصل ہیں, اگر آپ پہلے اور دوسرے نوکر کی طرح اپنی نعمتوں کو, اپنی ذمہ داری کو, مسیحی زندگی کو جانتے ہوئے زندگی گزاریں گے, تو یسوع مسیح اجر دے گا. اور تیسرا نوکر جو کہ مسیحی ایماندار ہی ہے, جس نے ایک دن بھی اس برکت, اس قدرت, اس اختیار کو استعمال نہیں کیا, بلکہ اسے مردہ, اسے بے حقیقت جانتے ہوئے کیا بے فائدہ جانا اور اسے استعمال نہیں کیا. سو مسیح کے تخت عدالت کے سامنے دو قسم کے مسیحی ایماندار کھڑے ہوں گے. اور ان کے کاموں کے موافق ان کو اجر ملے گا۔ ایک وہ مسیحی ایماندار جس نے اپنی پوری زندگی مسیح کی تابعداری کرتے ہوئے گزاری ہے، اور وہ ایک اور دوسرا وہ مسیحی ایماندار ہوگا جس نے کہا کہ نہیں، میں تیری فرما برداری نہیں کروں گا۔ اور وہ ایماندار ہمیشہ کی زندگی کا مالک تو ہوگا، لیکن وہ اجر، وہ صلہ، وہ انعام، وہ برکات جو آسمان پر ہے، ان کا وہ وارث نہیں ہوگا، کیونکہ اس نے زمین پر ان برکتوں کو استعمال نہیں کیا۔ سو یہی بات پالوس رسول رومیو 10 باب اس کی 10 آیت 14 باب اس کی 10 آیت میں کہتا ہے، کہتا ہے مگر تو اپنے بھائی پر کس لیے الزام لگاتا ہے، یا تو بھی کس لیے اپنے بھائی کو حقیر جانتا ہے۔ یہاں پر پالوس رسول بیان کرتا ہے کہ اگر تو کسی کو جانتا ہے کہ وہ اپنی مسیحی زندگی کو جس طور پر گزارنا چاہیے نہیں گزار رہا، تو تجھے اس پر الزام لگانے کی ضرورت نہیں، کیونکہ تجھے اسے بتانے کی ضرورت ہے کہ تو اپنی زندگی کس طرح گزار رہا ہے، اپنا وقت ضائع کر رہا ہے، اس لیے کہ اپنے بھائی کو حقیر جانتا ہے۔ اس کے بجائے کیا کہنے کی ضرورت ہے؟ پالوس کہتا ہے کہ ہم تو سب خدا کے تخت عدالت کے آگے کھڑے ہوں گے، سب خدا کی تخت عدالت کے آگے کھڑے ہوں گے، اور چنانچہ یہ لکھا ہے کہ خدا نے فرمایا، مجھے اپنی حیات کی قسم کے ہر ایک گھٹنا میرے آگے ٹکے گا، اور ہر ایک زبان خدا کا اقرار کرے گی۔ اور 12 آیت پر غور کریں، پس ہم میں سے ہر ایک خدا کو اپنا حساب دے گا۔ اگر آپ آج کسی ایماندار کو جانتے ہیں جو بدی یا ان نعمتوں اور برکتوں کو جو انہیں حاصل ہے، جو نام، جو درجہ، جو مقام حاصل ہے، اپنی شناخت کو غلط طور پر استعمال کرتے ہیں، دنیا کی چیزوں میں مگن ہیں، دنیا کی خواہشوں، اس دنیا ہی کی باتوں میں مگن ہیں، تو وہ اس زمین پر تو بہت کچھ کما رہے ہوں گے، لیکن آسمان پر نقصان اٹھائیں گے، کیونکہ ہر ایک خدا کو اپنا حساب دے گا، ہر کوئی اپنا حساب دے گا، اور ہر کوئی جو کوئی جس پیمانے سے بوئے گا اسی پیمانے سے وہ کاٹے گا، جس طرح جو کوئی بوئے گا ویسے ہی کاٹے گا۔ اور پالوس رسول ہمیں یہی بات سکھاتا ہے کہ تم جو زندہ ایماندار ہو، آج آپ جو میں ہوں یا دنیا میں جو کوئی بھی اس پیغام کو سنیں گے، کہ تم جو آج اس زمین پر خدا کے فضل اور رحم کے باعث زندہ ہو کہ اس نے آج کا دن بخشا، کس طرح گزار رہے ہو، اپنی نعمت کو، اپنے اختیار کو، اس شناخت کو، اس مقام کو جو یسوع مسیح میں آپ کو حاصل ہے، کس طرح گزار رہے ہیں؟ کیا صرف خدا کو ہفتے میں یا سال میں ایک بار وقت دیتے ہیں؟ اور بہت سے ایماندار ہیں جو کہ ایماندار ہیں، ہمیشہ کی زندگی کے مالک ہیں، لیکن انہوں نے کبھی خداوند یسوع مسیح سے شخصی طور پر بات بھی نہیں کی۔ لیکن پالوس رسول کہتا ہے کہ اس سے پہلے تم جان لو کہ ضرور ہے کہ مسیح کی تخت عدالت کے سامنے جا کر ہم سب کا کیا ہوگا، حال ظاہر کیا جائے گا، جسے پالوس رسول رومیو 14:10-12 آیت میں کہتا ہے کہ ہر کوئی اپنا حساب خداون کو دے گا، ہر کوئی خداون کی تخت عدالت کے سامنے کھڑا ہوگا کہ انہوں نے کس طرح اپنی مسیحی زندگی گزاری، کیونکہ اجر خدا کی طرف سے ہے، اور یہ مسیحی ایمانداروں ہی کے لیے تیار کیا گیا ہے۔ اگر کوئی مسیحی ایماندار کہتا ہے کہ مجھے اجر کی ضرورت نہیں، تو یاد رکھیں کہ سب سے جو اہم بات جب ہم خداوند کی حضوری میں کھڑے ہوں گے، تو اسی بات کی اہمیت محسوس ہوگی کہ ہم نے اجر حاصل کرنا ہے۔ اور وہ بات اور وہ وقت کیا ہی خوبصورت ہوگا جب ایمانداروں کو اجر دیا جائے گا، اور بہت سے ایماندار اس وقت دیکھیں گے کہ انہوں نے کس طرح खुदावन की दी हुई उन नेहमतों उन बरकतों को जाया जमीन पर किया, और उस वक्त वो वक्ती तौर पर आर्जी तौर पर उस शर्म का सामना करेंगे, लेकिन अपने उन अजरों को खो देंगे। अजर बाइबल मुकद्दस के मुताबिक हमें हमारे काम के मुआफिक जो हम मसीह में रासबाजी के काम रासबाजी की जिंदगी गुजारते हैं उसकी बुनियाद पर दिए जाएंगे। और ये किस तरह होगा? रूहुल कुद्दस की मामूरी में जिंदगी को गुजारना और बाइबल मुकद्दस में से मसीह की अकल को हासिल करते हुए मसीह की मानद जिंदगी गुजारना। सो मैंने कहा कि हर शख्स अपने उन कामों का बदला पाएगा जो उसने बदन के वसीला से किए हों। यानी के किस तरह इस जमीन पर जिंदगी गुजारी गई, जिंदगी को किस तरह इस जमीन पर गुजारा गया, और उन तमाम नेहमतों और बरकतों और कुदरत को जो हासिल थी किस तरह इस्तेमाल किया। और हर एक अपने उन कामों का बदला पाएगा जो बदन के वसीला से किए हों, बदन के वसीला से किए हों, यानी के इस जमीन पर जिंदगी गुजारना। मेरे साथ हवाला जात को देखें जो के अजर से मुतल्लका हैं। मेरे साथ निकालें मत्ती की अंजील के क्यों यीशु मसीह अपने कलाम में अजर के बारे में बात करता है। क्योंकि आसमान पर तीसरे अदालत उसकी सकूनत गाह उसके तख्त के सामने ये बहुत ही जरूरी बात होगी जब ईमानदारों को रासबाजी का ताज अजमत का ताज पास्टर की हैसियत से खिदमत करने वाले को पास्टर का ताज और सफेद पोशाक और एक नाम के तौर पर जो पोशीदा नाम दिया जाएगा जो उसके पाने वाला ही जानता होगा, और फिर सुबह के सितारा होने का, और फिर नए यरूशलम में उस सतून की मानद होगा, और बहुत से इनामात हैं। ये इनामात ईमानदारों ही के लिए तैयार किए गए हैं। सो मत्ती की अंजील उसका पांचवा बाप देखें। पांचवें बाप में यीशु मसीह ईमानदारों से मुखातब है। जब यीशु मसीह ने अपना पहला पैगाम जिसे पहाड़ी वाज कहा गया है शागिर्दों को सिखाते हुए कहा है। सो मत्ती पांच बाप जब हम उसकी ग्यारहवीं और बारहवीं आयत को देखते हैं, ये अजर हर एक ईमानदार के लिए है। जब मसीही जिंदगी को हम गुजारते हैं तो ग्यारहवीं आयत में लिखा है, जब मेरे सबब से लोग तुमको लान तान करेंगे और सताएंगे और हर तरह की बुरी बातें तुम्हारी निस्बत ना हक कहेंगे तो तुम मुबारक होंगे। खुशी करना और शादमान होना क्योंकि आसमान पर तुम्हारा अजर बड़ा है। आसमान पर क्या है? तुम्हारा अजर बड़ा है। उस वक्त आसमान पर क्या दिया जाएगा? अजर दिया जाएगा। और ये है मसीही ईमानदार जो के दुख मुसीबत तकलीफत और सताए जाने का सामना करते हैं, जिसमें के मसीही होते हुए हम हकीर जाने जाते हैं, मसीही होते हुए हम हकारत का और मुसीबत का सामना करते हैं। याद रखें, आपके लिए आसमान पर बड़ा अजर है। अगर आप किसी तरह के दुख तकलीफ में से गुजर रहे हैं जो मसीह के बायस है, शर्माने की जरूरत नहीं बल्कि मुबारक हैं आप, और शादमान होने की जरूरत है क्योंकि आसमान पर आपका अजर बड़ा है। और ये अजर आसमान पर ईमानदारों के लिए बहुत ही अहमियत का हामिल है, बहुत ही अहमियत वाला होगा। एक और हवाला था, मेरे साथ देखें, मसीही होते हुए मसीही मोहब्बत, मसीह की मोहब्बत को एक दूसरे से बांटना जरूरी है क्योंकि इसका बहुत बड़ा अजर है। मत्ती की अंजील उसका पांच बाप उसकी 46वीं आयत, यहां पर भी खुदावंद यीशु मसीह इसी बात को बयान करता है कि तुम अपने दुश्मनों से मोहब्बत रखो, अपने सताने वालों के लिए क्या करो? दुआ करो ताकि तुम मसीह के क्या बनो? मसीह के नुमाइंदे और खुदा बाप जो के रहमतों का बानी है, जो के रहम दिल है, जो नेको बदो दोनों पर अपना बारिश और अपना अपनी बारिश अपना सूरज चमकाता है, अपनी अपनी अपना मी बरसाता है, तुम उसकी नुमाइंदगी करने वाले बनो। और 46वीं आयत में कहता है यीशु मसीह, क्योंकि अगर तुम अपने मोहब्बत रखने वालों ही से मोहब्बत रखो तो तुम्हारा तुम्हारे लिए क्या अजर है। क्या महसूल लेने वाले भी ऐसा नहीं करते? अगर हम मतलब प्रस्ती की मोहब्बत रखें, जब हमें मतलब है तब मोहब्बत दिखाए और उसके बाद कहा के खाए खसमों को, तो फिर ऐसी मोहब्बत का क्या अजर। क्योंकि ऐसी मोहब्बत तो महसूल लेने वाले भी करते हैं, जब कोई मतलब हुआ तो मोहब्बत की। हमें मोहब्बत जो करनी है बगैर किसी शर्त के, कैसे भी हो। मसीही ईमानदार हमें दुख देते हैं, मसीही ईमानदार हमारे साथ मुत्तफिक नहीं होते, मसीही ईमानदार तारीकी में और क्या है नामीदी में है या अपनी ही गुलछड़ों में जिंदगी गुजार रहे हैं, तो उनसे मुसलसल मोहब्बत करने की जरूरत है, जिस तरह खुदा बाप आपसे मुझसे और हर एक से मोहब्बत करता है, ताकि हम मसीह के हम शक्ल और खुदा बाप के क्या बने, बेटे और बेटियां बने और क्या करें, उसके नाम को जलाल देने वाले बने। एक और हवाला साथ देखें, और ये क्या है, मत्ती 5:46, और इसके लिए अजर है। अगर हम मतलब की मोहब्बत करेंगे तो कोई अजर नहीं। गलत सबाब या गलत बायस के या ख्वाहिशात के बायस की जाने वाली उन तमाम खरायतों का या उन कामों का जो के सिर्फ हमारे अपने नाम को जलाल देने के लिए हैं, खुदा के पास उसके लिए ईमानदारों के लिए कोई अजर नहीं है। यहां पर यीशु मसीह बात कर रहा है 6 उसकी 1 में ईमानदारों से कि खबरदार अपने रासबाजी के काम आदमियों के दिखाने के लिए ना करो, नहीं तो तुम्हारे बाप के पास जो आसमान पर है तुम्हारे लिए कुछ अजर नहीं। जैसे मैंने कहा, गलत नीयत या ख्वाहिश के बायस किए जाने वाले काम जो कि अपने आप को बुलंद करना या अपने आप को बढ़ाना या ऐसी खुरायात जो दिखावे की हैं, उनका कोई अजर नहीं। और ये वो काम हैं जो के बुरे, जो खुदा की नजर में क्या हैं, काबले तारीफ नहीं हैं। सो ईमानदारों को यीशु मसीह कहता है, खबरदार जो कुछ भी करते हो ये जान के करो कि खुदावन के लिए, ना के अपने लिए, ना के लोगों के दिखावे के लिए। फिर मेरे साथ देखें मत्ती 6:2, यानी कि रियाकारी की वो तमाम खरायत, रियाकारी के वो तमाम काम। रियाकारी से मुराद यानी के जो शख्स अपनी नजर में अपने आप को बढ़ाता है, जो शख्स अपने आप को दूसरों से अफजल जानता है, जो शख्स अपनी नेक मंदी का, अपनी रासबाजी का, अपनी नेकियों का ढंढोरा पीरता है। सो दूसरी आयत में यीशु मसीह कहता है, पस खबरदार, पस जब तू खरायत करे तो अपने आगे नरसिंगा ना बजा जैसा रयाकार आबादखानों और कूचों में करते हैं, ताकि लोग उनकी बढ़ाई करें। मैं तुमसे सच कहता हूं कि वो अपना अजर पा चुके। यानी कि अगर हम दिखावे की, जैसा कि उस वक्त जबकि रयाकार यानी के फकी फरीसी आबादखाना में सब्बत के दिन वो जमा होते थे और अपने खजाने की थैली को उस मेज के सामने रखते और लोगों को दिखावे के लिए खराय देते थे और अपना क्या था जो वाजा जिसे कहते हैं कि नरसिंगा फूंकते थे और कहते थे कि हम ये कर रहे हैं। यीशु मसीह कहता है कि मेरे पास ऐसे कामों के लिए, ऐसी रियाकारी के लिए कोई अजर नहीं, क्योंकि वो अपना अजर पा चुके। ऐसी रियाकारी जो कि सिर्फ अपनी नेकियों का ढिंढोरा पीटना, अपनी नेकनामी, अपनी नेकी के काम को दिखावे के लिए करना, सिर्फ और सिर्फ इंसान से हम इज्जत पाएंगे, इंसान से जो वक्ति वाह वाह हासिल हो सकती है, लेकिन खुदावंद यीशु मसीह के पास इसके लिए कोई अजर नहीं। इसलिए यीशु मसीह कहता है कि याद रखो कि रियाकारों की तरह बादखानों और कूचों में अपने बढ़ोती ना करो। और ये क्या है, इसका कुछ अजर नहीं, मत्ती 6:2 उसकी 2 आयत, यानी कि रियाकारी की खरायत जो कि अपने आप को जलाल देने के लिए है, खुदा के पास इसके लिए कोई भी अजर नहीं। फिर मत्ती 6:2 उसकी 4 आयत में यीशु मसीह कहता है, ताकि तेरी खुरायत पोशीदा रहे, इस सूरत में तेरा बाप जो पोशीदगी में देखता है तुझे बदला दे। पोशीदगी से मुराद जब हम यूनानी जबान में देखते हैं कि ये नहीं कि छुप कर देना, ये नहीं कि छुपा कर किसी को कुछ देना, बल्कि के उसके पीछे तुम्हारे देने का नजरिया, तुम्हारा रवैया क्या है, जो कुछ तुम दे रहे हो ये दे रहे हो कि खुदावंद के लिए दे रहे हो, उसमें अब जब तुम देते हो तो ये कहते हो कि ये खुदावंद का है और मैं खुदावंद के लिए दे रहा हूं, इसमें मुझे कोई इज्जत और बढ़ोती नहीं। सो ये है पोशीदगी, यानी के अपने आप को नीचा करना और मसीह को क्या करना, बढ़ाना, मसीह का रवैया, मसीह का मजाज रखते हुए क्या करना, देना। तब इस सूरत में तेरा बाप जो पशीदगी में देखता है, यानी कि तेरे दिल, तेरा नजरिया, तेरा जहन का रवैया, तेरा क्या एटीट्यूड है, यानी कि किस तरह तेरा देने का एहसास या सबब है, तो खुदा जो तेरे दिल पर, खुदा जो तेरे सोच पर, खुदा जो तेरे देने के रवैये को देखता है, वो तुझे दया देगा, उसका बदला देगा। सो हमारा बदला खुदावन हमें देता है जब हम सही तरीके से सही काम को करते हैं, जिसमें हम अपने आप को नहीं बढ़ाते बल्कि खुदावन को अजर देते हैं। तो ये नजर, ये खरायत, ये दिया हुआ तोहफा खुदा की नजर में मकबूल होता है और काबले अनाम है। ये किस लिए तमाम हवाला जात अजर के लिहाज से आपसे शेयर कर रहा हूं, क्योंकि हर एक अपने काम के मुआफिक बदला पाएगा, यानी कि जो कोई भी ईमानदार इस जमीन पर मेहनत करेगा, खा वो सताया जा रहा है, खा वो खरैत की सूरत में, खा वो रास्तबाजी का कोई भी काम है, खिदमत में है, अगर उनके काम करने का रवैया या उनका सोचना या मिजाज ये है कि अपने नाम को जलाल देना, खुदा की कुदरत और उसकी रूह की रहनुमाई में नहीं करना, तो फिर इन बातों का, इन कामों का खुदावन के सामने, उस वक्त जब खुदावन यीशु मसीह के सामने तीसरे आसमान पर जमा होंगे, कुछ अजर नहीं होगा। इसलिए बहुत ही खबरदार रहने की जरूरत है कि जब भी करें साफ दिली के साथ करें, अपने जहन में इस बात को रखें कि जो काम भी, जैसा कि कुलसियों 3:23 उसकी 23वीं आयत में लिखा है, 23वीं आयत में लिखा है यीशु मसीह के मतलब, यीशु मसीह ने क्या कहा है वहां पर पौलुस के वसीला से, जो काम करो जी से करो, ये जान के करो, पौलुस रसूल कहता है कि खुदावन के लिए करते हो, ना के आदमियों के लिए। उसमें अगर आपको एक या दो मील ज्यादा भी चलना पड़े, उसमें आपको अपना वक्त जो कुछ भी देना पड़े, अगर आप उसे मसीह के सही नुमाइंदे होते हुए, सही सोच रखते हुए करते हैं, तो आपका आसमान पर बहुत बड़ा अजर है। यानी के सही काम को दुरुस्त नजरिया से या तरीके से करना, और इसका आसमान पर क्या है, अजर है। जैसा कि हम 16वीं आयत में देखते हैं, यीशु मसीह अपने शिगिर्दों से मुखातब और कहता है कि, और जब तुम रोजा रखो तो रियाकारों की तरह अपनी सूरत उदास ना बनाओ, क्योंकि वो अपना मुंह बिगाड़ते हैं ताकि लोग उनको रोजा दार जाने, मैं तुमसे कहता हूं वो अपना अजर पा चुके। यानी कि आसमान उन पर, आसमान पर उनका कोई अजर नहीं, क्योंकि उनके रोजे क्या हैं, दिखावे के हैं, वो अपने मुंह पर राख मलते हैं, वो अपने आप अपने वालों को उजाड़ते हैं, वो रियाकारी की सूरत इख्तियार करते हैं, यानी कि अपने आप को नेक और पाक साबित करते हैं कि हम कुछ कर रहे हैं। यीशु मसीह कहता है कि वो अपना अजर पा चुके। उनका अजर क्या, जमीन पर इंसानों से इज्जत, इंसानों से वाह वाह, लेकिन आसमान पर कोई अजर नहीं। लेकिन यीशु मसीह कहता है कि درست کام کو درست طریقے سے کرنا. اور کہتا ہے سہارویں آیت میں جب تم روزہ رکھو تو اپنے سر میں تیل ڈالو, اپنے سر میں تیل ڈالنا اور منہ دھونا, تاکہ آدمی نہیں بلکہ تیرا باپ جو پوشیدگی میں ہے تجھے روزہ دار جانے, اس صورت میں تیرا باپ جو پوشیدگی میں دیکھتا ہے تجھے بدلا دے. یہ بات پھر اسی بات پر آتی ہے کہ ہمارا نظریہ, ہمارا طریقہ کار کیا ہے, ہماری تحریک کیا ہے, ہمارا باعث کیا ہے, سبب کیا ہے کہ کیوں ہم مسیحی خدمت میں ہیں, کیوں ہم روزہ کی حالت میں ہیں. اگر روزے صرف دکھاوے کے لیے ہیں یا لوگوں کو بتانے کے لیے ہیں تو پھر ایسا کچھ بھی اجر نہیں. اور خاص کر روزہ نہ کہ صرف وزن کو کم کرنے کے لیے ہے, روزہ نہ کہ صرف کسی اور کام کے لیے. جب تم یعنی کہ روح القدس تم پر ظاہر کرے تب تم روزہ رکھو, نہ کہ فرضی روزوں پر ٹھہرے رہنا, بلکہ خدا روح القدس کی رہنمائی میں روح القدس ہمیں ہم پر ظاہر کرے گا. اور آسمان پر کیا ہے, خدا باپ ہمیں اس کا اجر دے گا. یاد رکھیں جو کچھ بھی ہم زمین پر کرتے ہیں اس کی اہمیت آسمان پر بہت بڑی ہے, لیکن ضرورت ہے کہ ہم اس زمین پر کس طرح زندگی گزارتے ہیں. اور اسی بات کو پالوس رسول کہتا ہے کہ ضرور ہے کہ مسیح کے تخت عدالت کے سامنے جا کر ہم سب کا حال ظاہر کیا جائے, تاکہ ہر ایک اپنے ان کاموں کا بدلہ پائے جو اس نے بدن کے وسیلہ سے کیے ہوں. سو آج آپ پر یہ حوالہ جات ظاہر کرنے کا یا آپ سے شیئر کرنے کا مقصد یہی تھا کہ آج ہم مسیحی زندگی کو دیکھیں کہ ہم کس طرح گزار رہے ہیں. جب ہم قابل انعام ٹھہریں گے تو ہم کیا پائیں گے, اجر پائیں گے. یہ صرف تعارف کے طور پر بات چیت چل رہی ہے کہ اجر ملے گا. سو آئیں ہم خداوند کے حضور جھکیں. اس بات پر ختم کرنا چاہتا ہوں کہ آج ہم جو کچھ زمین پر کر رہے ہیں صحیح نظریہ, صحیح طریقے سے, روح القدس کی پر امید قدرت کے باعث, اس کی اہمیت آسمان پر بہت بڑی ہے اور آپ کے لیے آسمان پر بہت بڑا اجر ہے. خدا باپ ہم تیرا شکر کرتے ہیں کہ تُو نے تمام اجر اسی لیے تیار کیے تیرے ایماندار لوگ سے, خدا ہم خدا ان سے بابرکت ٹھہریں, ان کے حقدار بنیں. سو خدا باپ ہمیں ہر روز حکمت دنائی دے تاکہ ان اجروں کو جو آسمان پر تیار کیے گئے ہیں اسی زمین پر موقع ہے کہ ان کے لیے کام کریں. اور تُو نے روح القدس اسی لیے دیا ہے, تُو نے اپنا کلام اسی لیے دیا ہے تاکہ تیری مرضی کو پورا کریں, اور تیری مرضی پوری کرنے سے ہمیں خدا خدا تو اجر انعام سلا اور بدلہ دے گا جو کہ تُو نے تیار کیا ہے, جس کے خدا خدا تُو نے کہا ہے کہ تم حقدار ہو مسیحی زندگی کے باعث. تمہیں خدا خدا تُو نے کہا کہ تم اجر پاؤ گے. سو خدا سننے والوں کو بڑی برکت دے. یسوع مسیح کے نام میں یہ دعا مانگتے ہیں, آمین.